नमस्कार, कार्यक्रम हाम्रो कृषिमा स्वागत छ। म सुचित्रा
अनि म मधुबनको।
यो कार्यक्रम तपाईँ क्षेत्रीय कृषि निर्देशनालय सुर्खेत र USAID किसान परियोजना सुर्खेतको आर्थिक सहयोगमा रेडियो भेरी FM उत्पादन गरेको साप्ताहिक कार्यक्रम हो।
यो कार्यक्रम तपाईँ हरेक हप्ताको यसै समयमा मात्र रेडियो भेरी FM 98.6 र 102.7 MHz सुन्न सक्नुहुन्छ। त्यसै गरी तपाईँ हामीलाई radiobheri.com.np र मोबाइल एप्लिकेशनमा पनि सुन्न सक्नुहुन्छ।
कार्यक्रममा हामी कृषक, आधुनिक कृषि प्रविधि, त्यसको प्रयोग, मौसमी र बेमौसमी खेतीबाली, त्यसमा देखा पर्ने किरा, त्यसको समाधानका बारेमा कुराकानी गर्ने गर्दछौँ। थोरै लगानीबाट धेरै उत्पादन कसरी गर्न सकिन्छ, कृषिलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी गर्ने गर्छौँ।
नेपाल कृषि प्रधान देश हो। यहाँका 80% भन्दा धेरै जनसङ्ख्या कृषिमा आश्रित छन्। तर विडम्बना, मुलुक दिनदिनै कृषि उपज पर निर्भरता बन्दै गइरहेको छ। एकातिर दैनिक 1500 भन्दा बढी कर्मशील युवाहरू रोजगारीको खोजीमा देश छोडिरहेका छन् भने अर्कोतर्फ उर्वर खेतीयोग्य जमिन बाँझिँदै गएको छ। सरकारी योजना र प्रयासका बावजुद पनि युवाहरूको कृषिमा आकर्षण अपेक्षाकृत बन्न सकिरहेको छैन भने मुलुकका प्राय सबै क्षेत्रमा गर्न सकिने कृषि व्यवसायलाई व्यवस्थित गर्न सके नेपाललाई छिट्टै आत्मनिर्भर बनाउन सकिने धेरै थरीका अध्ययन र अनुसन्धानले देखाउँदै आएको छ। पढे लेखेपछि जागिर नै खानु पर्छ भन्ने युवाहरूको मानसिकता छ, तर कसैको पनि कृषिमा लगाव पनि देखिएको छैन। त्यसैले सोचे अनुरूप कृषिले फाइदा लिन नसकेको विभिन्न जानकारहरूले बताउँदै आएका छन्।
नेपालका 80% जनसङ्ख्या कृषिमा निर्भर छन् भने कुल जनसङ्ख्याको 5% मध्ये 4% जनसङ्ख्याले कृषि गर्दछन्। तर हामीले गर्ने पुरानो कृषि तरिकाले गर्दा 3 महिनासम्म मात्रै खान पुग्ने अवस्था रहेको छ। कृषिलाई कसरी आधुनिक तरिकाले गर्न सकिन्छ र युवालाई कृषि पेसातिर कसरी आकर्षित गर्न सकिन्छ भन्ने विषयमा पनि हामी केन्द्रित रहन्छौँ।
अब हामी थोरै भए पनि मध्यपश्चिम क्षेत्रको बारेमा जानकारी गराउँ। यो क्षेत्र हिमाल, पहाड, तराई गरी 3 भागमा बाँडिएको छ। यहाँका 85.6% घर परिवार कृषि पेसामा आश्रित हुँदा धेरै जसोको जीविकोपार्जनको मुख्य आधार नै कृषि बनेको छ। पेसाको दृष्टिकोणले यस विकास क्षेत्रमा कुल जनसङ्ख्याको 60% मानिस कृषि, वन तथा माछा पालन सम्बन्धी कार्यमा रोजगार रहेका छन्, जसमध्ये महिला 73% छन् भने पुरुष 50% रहेको विभिन्न अध्ययनले देखाएको छ।
आजको कार्यक्रममा हामी मौरीको कृत्रिम आहार व्यवस्थापनको बारेमा जानकारी गराउनेछौँ। तर त्योभन्दा पहिला लागौँ केही कृषि गतिविधितर्फ।
साउन लागिसक्दा पनि मध्यपश्चिम क्षेत्रमा अहिलेसम्म 50% धान रोपाई सम्पन्न भएको क्षेत्रीय कृषि निर्देशनालयले जनाएको छ। मध्यपश्चिमका हिमाली जिल्लामा बढी रोपाई भए पनि तराई क्षेत्रका जिल्लामा भने तुलनात्मक रूपमा कम रोपाई भएको पाइएको छ। सबैभन्दा बढी डोल्पामा 98% रोपाई भएको निर्देशनालयका प्राविधिक सहायक अमर खड्काले जानकारी दिनुभयो। यसै गरी सबैभन्दा कम बाँकीमा 16% मात्र रोपाई भएको क्षेत्रीय कृषि निर्देशनालयको तथ्याङ्कमा रहेको छ। अहिलेसम्म सुर्खेतमा 40% रोपाई भएको छ भने बर्दियामा 75 र दाङमा 25% रोपाई भएको छ। मध्यपश्चिमका 15 जिल्लामा गरी 1,86,244 हेक्टरमा धान खेती हुने गरेकोमा समग्रमा 62% जमिनमा सिँचाइ सुविधा रहे पनि जिल्लागत रूपमा फरक फरक रहेको छ। बर्दिया, रुकुम, प्युठान, सल्यान र जुम्लामा सिँचाइ सुविधा बढी छ भने बाँके, दाङ, सुर्खेत लगायतका जिल्लामा कम सिँचाइ सुविधा छ। पोहोरको तुलनामा यसपालि धान रोपाइमा केही ढिलाइ भए पनि आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको निर्देशनालयले जनाएको छ।
जिल्ला भू संरक्षण कार्यालय दाङले जिल्लाका कृषक र विपन्न समुदायलाई कृषकका विभिन्न जातका 10,000 बढी फलफुलका बिरुवा वितरण गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना सुपर जोन अन्तर्गत किसानलाई आँप र लिची गरी 1,650 बिरुवा वितरण गरेको हो। विपन्न वर्गका लागि आयमूलक कार्यक्रम अन्तर्गत 3 समूहका लागि 630 अम्रपाली, 524 अन्य जातका आँप र 400 लिचीका बिरुवा वितरण गरिएको जिल्ला भू संरक्षण कार्यालय दाङले जनाएको छ।
अब लागौं कार्यक्रमको मुख्य विषयवस्तुतर्फ। आज हामी मौरीको कृत्रिम आहारा व्यवस्थापनका बारेमा कुराकानी गर्नेछौँ। मौरीको आहारा के हो त? कृषक साथी, मौरीको लागि वर्षभरि छाउरा पाल्न, पराग वा कुट, वयस्क कर्मी तथा भाले पाल्न, पुष्परस अर्थात् कच्चा मह, चोप पानी र रानीको लागि रोयल जेली अर्थात् शाही खुराकको आवश्यकता पर्दछ। यिनीहरू नै मौरीका आहारा हुन्। पराग कण वा कुट र पुष्परस विभिन्न फुलहरूबाट प्राप्त हुन्छ। चोप अथवा प्रोपोलिस बिरुवाका कलिला भागहरूबाट प्राप्त हुन्छ। रोयल जेली बच्चा मौरीले उत्पादन गर्दछ। सामान्यतया एक घार सेराना मौरीलाई वर्षामा 40-50 किलो परागकरण आवश्यक पर्दछ र प्रकृतिमा फुलहरू फुलिरहेको अवस्थामा यी चिजहरू कर्मी मौरीहरूले प्राकृतिक तवरबाट सङ्कलन गरी राखेका हुन्छन् र बाहिरबाट दिनु पर्दैन। तर अति जाडो मौसम वर्षाको समयमा र अति गर्मीको समयमा प्राकृतिमा फुलहरू नफुल्ने वा कम फुल्ने र फुलेका पनि भएका पराकण र पुष्परस पनि पानीले पखाली दिने वा गर्मीले सुक्ने हुँदा प्राकृतिक तवरबाट मौरीले यी खानेकुराहरू नपाउन सक्छ। यस्तो अवस्थामा मौरी गोलामा खानाको अभाव हुन सक्छ र हामीले मौरीको गोलामा कृत्रिम रूपमा बनाई मौरीको आहारा गोलामा राखिदिनु पर्ने हुन्छ। अब मौरी गोलामा आहारा कम भएको समयमा कृत्रिम आहारा नदिए के हुन सक्छ त भन्ने बारे थोरै चर्चा गरौँ है।
पहिले त आहाराको अभाव के कस्तो हुन्छ भन्ने बारेमा जानकारी गराउँ है। कृषक साथी, गोलामा खानाको अभाव भए चाका फोस्रो हुन्छ, रानीले अण्डा पार्ना छाड्छ, भाले मौरी मर्दछ र अरू मौरीको सङ्ख्या कम हुन्छ, छाउराको वृद्धि रोकिन्छ, मौरी निष्क्रिय हुँदै जान्छ, मौरीहरू घर बाहिर गाड बनाएर बस्छन्। यति मात्र कहाँ हो र, गोलामा खानाको अभाव भए मौरीको घर वरिपरि मौरीहरू खसेका हुन्छन्, जुन उड्न नसकी भुइँमा घसेर हिँडिरहेका हुन्छन् र मौरीको गोलामा विभिन्न रोग किराको प्रकोप हुन्छ, अन्तमा मौरी नै सकाप हुन्छ। यस्तो अवस्थामा मौरी गोलामा कृत्रिम आहाराको व्यवस्थापन गर्नुपर्ने हुन्छ। मौरीको आहाराको अभाव भएको अवस्थामा चिनी, चास्नीको घोल र कृत्रिम कुट बनाई गोलामा राखिन्छ। यही नै मौरीको कृत्रिम आहारा हो। मौरी गोलामा कृत्रिम आहारा दिने कुरा स्थान विशेष पाइने फुल, फुल फुल्ने बोट र फुल फुली रहने अवधि तथा मौसममा पनि उत्तिकै भर पर्छ। सामान्यतया मौरीको लागि जेठ, असार, भदौ, असोज महिना कृत्रिम आहाराको आवश्यकता पर्दछ।
अब कृषक साथी, चिनी चास्नीका बारेमा थोरै चर्चा गरौँ। कति चिनीमा कति पानी मिलाए चिनी पानीको घोल बनाइन्छ त भन्ने कुरा सिजन अनुसार फरक फरक हुन्छ। गर्मी सिजनका लागि एक भाग चिनी र दुई भाग पानी, वर्षा सिजनका लागि एक भाग चिनी र एक भाग पानी र जाडो सिजनका लागि दुई भाग चिनी र एक भाग पानीको अनुपातमा चिनीको चास्नी बनाइन्छ। कृषक साथी, अब चिनी चास्नी बनाउने तरिका बारे चर्चा गरौँ है। यसको लागि सबैभन्दा पहिले सफा पानी लिने र मनतातो हुने गरी तताउनु पर्छ। पानी मनतातो भएपछि अघि भने अनुसारको अनुपातमा अर्थात् सिजन अनुसार चिनी र पानी घोल्नु पर्छ। वर्षा सिजनका लागि एक भाग चिनी र एक भाग पानी, जाडो सिजनका लागि दुई भाग चिनी र एक भाग पानी र गर्मी सिजनका लागि एक भाग चिनी र एक भाग पानीको अनुपातमा घोल बनाइन्छ। यसरी बनाएको घोल चिसो भएपछि त्यसलाई फिडर वा कचौरा वा प्लास्टिकको बट्टामा राखी मौरीको घारभित्र राखिदिनु पर्छ। घोलमा मौरी नडुबोस् भन्नका लागि त्यस घोलमा सिन्का वा कागजका टुक्रा वा कपडा राखिदिनु पर्छ। यसमा भुल्न नहुने कुरा के छ भने चिनी चास्नीको घोल साँझ पख सूर्य डुब्ने बेलामा मात्रै दिनुपर्छ। दिनमा कहिले पनि दिनु हुँदैन। दिउँसो वा बिहानमा यो चिनी चास्नी दिएमा मौरी गोलामा लुट लाग्ने र मौरीहरू एक आपसमा लड्न गई धेरै मौरी मर्न जान्छन्। यसरी दिएको चिनी चास्नी भोलिपल्ट बिहान मौरीले खाए नखाएको हेर्नुपर्छ। यदि मौरीले नखाएको भए त्यस्तो चिनी चास्नीलाई घरबाट झिकी सुरक्षित स्थानमा राखिदिनु पर्छ र साँझ फेरि भित्र राखिदिनु पर्छ।
कृषक साथी, गोलामा रहेको खानाको अवस्था अनुसार हप्तामा 2-3 पटक यो चिनी चास्नी दिनुपर्छ। चिनी चास्नी दिँदा घर बाहिर वा वरिपरि पोखिएको छ भने सफा गरिदिनुपर्छ। यो सफा नगरी दिए मौरी एक आपसमा लड्न जाने हुन्छ। यो चिनी चास्नीको बदलामा हामीले चिनी मसिनो गरी पिसेको धुलो एक भाग र एक चौथाइ भाग मह मिसाई राम्ररी मलेर बनाएको मिश्रणलाई केन्डिक पनि भनिन्छ, त्यो पनि दिन सकिन्छ। यो दिँदा कुनै कचौरा वा फिडरमा मौरी घरको भेटी ढकको प्वालको वरिपरि दिन सकिन्छ। यस तरिकाबाट दिएको खाना मौरीले आवश्यकता अनुसार खान्छ, संकलन गरी राख्दैन। आर्थिक र सुरक्षाको हिसाबले चिनी चास्नेको घोल भन्दा यो केन्डिक बनाइदिनु राम्रो हुन्छ, तर अलि झन्झटिलो भने हुन सक्छ। कृषक साथी, कृत्रिम आहार दिने समयमा यदि मौरी गोलाको वरिपरि धेरै भुइँमा खसेका छन् र उड्न नसकी भुइँमा घसिरहेका छन् भने कृत्रिम आहार जिङ्क तत्त्व रहेको भिटामिन बी कम्प्लेक्स 5 ml प्रति लिटर चिनी पानीको घोलमा मिलाइदिनु पर्छ। तर मह भण्डार गर्ने समय नजिक आउँदैछ भने यो तत्त्व मिलाउनु हुँदैन। चिनी चास्नेको चर्चा पछि अब कृत्रिम कुटको बारेमा चर्चा गरौँ। कृषक साथी, गोलामा मौरीलाई परागकण अर्थात् कुटको अभाव भएमा कृत्रिम कुट बनाई खुवाउनु पर्छ। यसको लागि चना वा भटमासको पिठो 75 ग्राम, चिल्लो पदार्थ रहित पाउडर दुध 25 ग्राम, इस्ट प्रोटिन 2 ग्राम, मसिनो गरी पिसेको चिनी 125 ग्राम, अन्डाको पहेँलो भाग 1 वटा र मह 10 ग्राम राख्नु पर्छ। मात्रा अनुसारको चिजहरूलाई राम्ररी मिलाई शीतल ठाउँमा सुकाई एक फ्रेम मौरीका लागि प्रतिदिन 2 ग्रामका दरले टप वा घरको भित्री ढकको प्वालको वरिपरि राखिदिनु पर्छ। यस्तो मिश्रण हामीले अलि धेरै बनाएर धेरै दिनको लागि एकै पटक दिन पनि सक्छौँ। यसरी दिएको कृत्रिम कुट मौरीले आफ्नो आवश्यकता अनुसार खाने गर्छ। दिएको कृत्रिम कुट सकिएमा पुनः थप दिनुपर्छ। कृषक साथी, भुल्दै नहुने अर्को कुरा के छ भने विशेष गरेर सुक्खा सिजनमा मौरीको घरको नजिक सफा पानीको व्यवस्था गर्नुपर्छ। यही पानीको सहायताबाट मौरीले गोलामा रहेको मह पराकण वा कृत्रिम आहार खाने र घरको तापक्रम मिलाइराख्दछ। यस्तै दिएको यस्तो पानीमा 10% नुन पानी मिलाइदिन जरुरी हुन्छ। यसरी राखेको पानी मौरी नडुबोस् भन्नका लागि यसका सिक्ना वा पराकणका टुक्रा वा कपडा पनि राखिदिन जरुरी हुन्छ।
कृषक साथी, अहिले हामीले मौरीको कृत्रिम आहार व्यवस्थापनमा चिनी पानीको चास्ने कृत्रिम कुट र पानी व्यवस्थापनका बारेमा चर्चा गर्यौं। मौरी व्यवसायमा सफलता पाउन मौरीको आहाराको बारेमा विस्तृत जानकारी लिन जरुरी छ। गोलामा आहाराको अभाव भएमा मौरीले घर छाडेर जानुका साथै मह उत्पादनमा असर पर्छ। त्यसैले मौरी पालक कृषकले मौरी गोला राखेको वरपर फलफुलहरू फुलेका छन् वा छैनन्, त्यसबाट मौरीको आहार पुगेको छ वा छैन, यी कुराको नियमित रेखदेख गरी आहार कम भएका समयमा आवश्यकता अनुसार कृत्रिम खाना बनाइदिन जरुरी हुन्छ। मौरीलाई आहार पुगेको खण्डमा मात्रै गोलामा मह भइरहने र समयमा मह निकाल्न सकिन्छ, अनि मात्र मौरी पालन एक व्यवसायको रूपमा स्थापित हुन सक्छ। यो कुरा कृषकहरूले बुझ्न जरुरी छ।
अब भने कार्यक्रममा हामी एकजना मौरी पालक किसानसँग गरिएको कुराकानी सुन्छौँ। हामीले सुर्खेतमा रहेर मौरी पालन गर्दै आउनुभएका स्थानीय कृषक प्रेम आचार्यसँग मौरी पालन गर्दाको अनुभव कुराकानी गरेका छौँ।
बारेमा जानकारी। अब हामी वीरेन्द्रनगर सुर्खेतमा बसेर मौरी पालन व्यवसाय गर्दै आउनुभएका प्रेम आचार्यका मौरी पालन सम्बन्धी अनुभवहरू सुन्छौँ।
मेरो नाम प्रेम कुमार आचार्य, बिनपा 11 पदमपुर।
मौरी पालन गर्नुभएको छ?
हजुर, म मौरी पालन मेरो व्यवसाय नै हो।
कति घर छन् अहिले?
मसँग अहिले 52 घर छ।
कहिलेदेखि सुरु गर्नुभयो मौरी पाल्न?
मैले 2062 सालदेखि सुरुवात गरेको।
सुरुमा कति थियो?
1 गोलाबाट सुरु गरेको मैले।
कतिको फाइदा छ?
अब मौरी पालन व्यवसायबाट घाटा भन्ने त कतैबाट पनि हुँदैन, यो फाइदै हुन्छ। यसले बाह्य वातावरणलाई पनि दुर्गन्ध हुन दिँदैन, एउटा त्यो मुख्य फाइदा भनेको त्यो हुन्छ। अर्को कुरा, मौरी पालन व्यवसायले अन्य कसैलाई पनि घाटा गर्दैन, खेतीबालीमा पनि यसले प्राक्सेचनको काम गरेर फाइदै पुर्याएको हुन्छ। व्यवसायलाई मात्रै नभएर छरछिमेक गाउँ सबैलाई फाइदा मात्रै हुन्छ, यसबाट घाटा कुनै पनि हुँदैन। व्यवसाय राम्रो छ यसबाट, जस जीविकोपार्जन गर्नको लागि मैले सबै पेसाभन्दा मौरीलाई अति उत्तम मानेर मैले यो पेसा अप्नाएको, यो राम्रो छ।
मौरी पाल्दा फेरि विशेष के कुरामा ध्यान दिनुपर्छ?
व्यवस्थापन हो मुख्य कुरा, भनेको व्यवस्थापन नै हो यसको व्यवस्थापन। अब यो मौरी सम्बन्धी ज्ञान हुनै पर्यो।
व्यवस्थापन भन्नाले कस्तो खालको व्यवस्थापन?
मौरीको व्यवस्थापन गर्नु पर्यो, अब त्यसलाई कुन चिजको अभाव छ, रोग लागेको छ लागेको छैन, खानाको कमी छ कि, अथवा कुन चिजको कमी छ, गर्मी छ कि, जाडो छ कि, अथवा उसलाई अन्य कुनै शत्रुले आक्रमण गरेको छ कि, यावत कुराहरूमा अलिकति ध्यान दिनुपर्छ व्यवस्थापनमा।
मौरीलाई कस्ता खालका रोगहरू लाग्छन्?
प्राय गरेर यी मसिना आँखाले देख्न नसकिने किरा नै हो त्यो उनलाई त, होइन, अब माइट भन्छ सुलसुले, अनि त्यसपछि मैन पुतली भयो, कमिला, त्यसपछि अरिगाल, यस्तो खालको रोग भनेको अब त्यो माइड हो खास गरेर, अनि अन्य अरू ये बाह्य शत्रुहरू अब यिनीहरूले पनि आक्रमण गरेका हुन्छन्। तिनी सबै धेरै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ।
जस्तो सुलसुले लायो भने, होइन,
अब सुलसुले लायो भने त्यसको औषधि हुन्छ, होइन, त्यो औषधि हाल्नु पर्यो, कसरी हाल्ने, अथवा खुवाउने हो कि, अथवा त्यसको सेन्टले त्यसलाई मार्ने हो कि, औषधि विभिन्न किसिमका हुन्छन्, अवस्था हेरेर हिउँदको सिजनमा कस्तो खालको औषधि गर्ने, गर्मी सिजनमा कुन औषधि गर्ने भन्ने कुराहरू हुन्छ, त्यो हेरेर मौरीलाई असर नगर्ने गरी सिजन अनुसारको औषधि गर्नुपर्ने हुन्छ।
मौरीको लागि उपयुक्त मौसम चाहिँ कुन होला?
मौरीको लागि उपयुक्त दुईटा सिजन हुन्छ, एउटा कार्तिक मङ्सिर अनि एउटा गएर फागुन चैत। कार्तिक मङ्सिर उत्पादनको लागि जाने राम्रो उपयुक्त हुन्छ, फागुन चैत भनेको मौरीको संख्या वृद्धि गर्नको लागि फागुन चैत राम्रो हुन्छ।
मौरीको लागि बढी कष्ट हुने महिना चाहिँ कुन?
कष्ट एकदम कष्ट भनेको साउन भदौ,
फुलहरू पनि कम फुल्ने भयो, होइन,
फुलहरू कम फुल्ने, बर्सात भइरहने, बाहिर जान नसक्ने, यदि फुल फुलेको छ भने पानीले त्यसको रस पखालिदिने, त्यस कारणले एकदम यस ठाउँको लागि, होइन, ठाउँ हेरेर हुन्छ है, यो वातावरण हेरेर, ठाउँ हेरेर। अब सुर्खेतको हकमा त्यो भयो भने जुम्लाको हकमा फेरि छुट्टै हुनसक्छ, अनि यहाँभन्दा अझ तराईहरूमा फेरि पुस माघ बढी ढुँडी लाएर त्यो कष्टकर हुनसक्छ, ठाउँ अनुसारले फरक फरक हुन्छ त्यस्तो पनि।
यसै कुराकानी सँगसँगै आजलाई कार्यक्रम हाम्रो कृषिको समय सकिने आँटेको छ। तपाईँलाई यो कार्यक्रम कस्तो लाग्छ? जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिनुहोला। त्यसको लागि हाम्रो ठेगाना हो कार्यक्रम हाम्रो कृषि, रेडियो भेरी एफएम 98.7 र 102.7 MHz, वीरेन्द्रनगर 7 सुर्खेत। तपाईँले हामीलाई फोन मार्फत पनि जानकारी गराउन सक्नुहुन्छ। त्यसको लागि 083-522-745 र 523-745 पनि जानकारी गराउन सक्नुहुन्छ। यो कार्यक्रम तपाईँले चाहेको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले radiobheri.com.np पनि लगइन गर्न सक्नुहुन्छ र तपाईँले त्यहाँ डाउनलोड गर्दै तपाईँले चाहेको बेला प्रत्यक्ष सुन्न पनि सक्नुहुनेछ।
हवस् त, कार्यक्रमबाट म सुचित्रा
अनि म मधुबन पनि बिदा हुन्छौँ।
नमस्ते।